أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وعلى ربهم يتوكلون. الذين يقيمون الصلاة ومما رزقناهم ينفقون. أولئك هم المؤمنون حقا، لهم درجات عند ربهم ومغفرة ورزق كريم. بے شک ایمان والے تو وہ لوگ ہیں کہ جب ان کے سامنے اللہ کا ذکر کیا جاتا ہے تو ان کے دل پگھل جاتے ہیں، ان کے دل لرز اٹھتے ہیں، اور جب اللہ کی آیات ان کو پڑھ کر سنائی جاتی ہیں تو ان کا ایمان اور بڑھ جاتا ہے اور وہ اپنے رب پر بھروسہ رکھتے ہیں. یہ ایمان والے وہ لوگ ہیں جو نمازیں قائم کرتے ہیں اور جو کچھ ہم نے ان کو دیا ہے اسے اللہ کی راہ میں خرچ کرتے ہیں. یہی حقیقی مومن ہیں. انہی لوگوں کے لیے اللہ کے ہاں بلند درجات ہیں اور اللہ کی طرف سے، ان کے رب کی طرف سے ان کے لیے بخشش اور مغفرت ہے اور ان کے لیے عزت کی روزی ہے. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. سبحانک لا علم لنا الا ما علمتنا انک انت العلیم الحکیم. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ. اللہم صلی وسلم وبارک علی نبینا محمد. معزز اور محترم سامعین، آج کے درس قرآن کا موضوع ہے حقیقت ایمان. ایمان کا لغوی مفہوم کیا ہے؟ ایمان امن سے نکلا ہے، اور ایمان کے معنی ہیں امن، سکون، چین، اطمینان اور محفوظ ہو جانا. اصطلاح شریعت میں ایمان سے مراد یہ ہے کہ اللہ اور اللہ کے رسول نے جن چیزوں کو ماننے کی دعوت دی ہے، زبان سے ان کو ماننے کا اقرار اور دل سے ان کی تصدیق کرنا. حدیث جبریل کے نام سے ایک حدیث مشہور ہے جس میں ایمان کی پوری وضاحت ملتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس جبریل امین صحابہ کی موجودگی میں انسانی شکل میں تشریف لائے، آ کر آپ کے سامنے بیٹھ گئے اور نبی صلی اللہ علیہ وسلم سے سوال کیا. جبریل رسول اللہ صلی اللہ علیہ وسلم سے سوال کرتے ہیں، وہ کہتے ہیں فاخبرنی عن الایمان، کہ اے محمد صلی اللہ علیہ وسلم مجھے بتائیے کہ ایمان کیا ہے. نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ان تؤمن باللہ وملائکته وکتبه ورسله والیوم الآخر وتؤمن بالقدر خیره وشره. یہ ایمان کے وہ ارکان ہیں جو نبی صلی اللہ علیہ وسلم نے بیان فرمائے، کہ ایمان یہ ہے کہ تم اللہ کو مانو، ملائکہ کو مانو، اللہ کی کتابوں پر ایمان لاؤ، اللہ کے رسولوں پر، آخرت پر ایمان لاؤ اور تقدیر پر ایمان لاؤ کہ اچھی اور بری تقدیر اللہ تعالیٰ ہی کی طرف سے ہے. یہ ہے ایمان کی حقیقی اور بنیادی تعریف جو نبی کریم صلی اللہ علیہ وسلم نے بتائی، اور یہ ایمان کے ارکان ہیں جو رسول اللہ صلی اللہ علیہ وسلم نے جبریل کے سوال پر جواباً ارشاد فرمائے. نہ دیکھا اللہ پر ایمان. اللہ پر ایمان سے مراد یہ ہے کہ اللہ اس کائنات کا خالق اور مالک بھی ہے، آقا اور حاکم بھی ہے، اور الہ اور معبود بھی ہے. اللہ تعالیٰ کے سوا اگر کوئی الہ اور معبود نہیں تو اس کے سوا کوئی حاکم اور فرمان روا بھی نہیں. بادشاہی بھی اسی کی ہے، قانون بھی اسی کا ہے، شریعت دینے والا بھی وہی ہے، نظام زندگی دینے والا بھی وہی ہے. اس کے علاوہ اگر کوئی شریعت بنانے کا دعویٰ کرے، کوئی قانون دینے کا دعویٰ کرے تو اس کا دعویٰ باطل ہے. اور جو شخص اللہ پر ایمان لائے اس کے اللہ پر ایمان لانے کا تقاضا یہ ہے کہ وہ اس اللہ کی بندگی اور غلامی اپنی پوری زندگی میں اختیار کرے اور اس کے ہر حکم کی اطاعت کرے اور اس کے کسی حکم کی خلاف ورزی نہ کرے۔ اللہ تبارک و تعالیٰ کی کتابوں پر ایمان لانے کے معنی یہ ہیں کہ تمام آسمانی کتابیں برحق تھیں اور اب ان میں سے کوئی کتاب اپنی اصل صورت میں باقی نہیں ہے، اب انسان کی ہدایت اور رہنمائی کے لیے وہ قرآن مجید ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے سے ہم تک پہنچا ہے۔ اگر کسی کو اس قرآن کے بارے میں کوئی معمولی شبہ ہو تو قرآن پر ایمان چونکہ ارکان ایمان میں سے ہے تو اس کا ایمان معتبر نہیں رہے گا۔ اب اس قرآن کے بارے میں شبہ بعض ایمان کے دعوے دار صدیوں سے کرتے چلے آ رہے ہیں۔ بعض لوگوں کا کہنا یہ ہے کہ یہ تو وہ قرآن ہی نہیں ہے جو محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر نازل ہوا تھا، اس کے کچھ حصہ تو فلاں صحابی کی بکری کھا گئی۔ کوئی کہتا ہے کہ یہ تو 40 پارے قرآن تھا، اور حال ہی میں ہمارے وزیر تعلیم صاحب کا فرمان یہ سامنے آیا کہ ہم سکولوں اور کالجوں اور یونیورسٹیوں کے اندر پورے 40 پارے لوگوں کو پڑھا دیں گے تو دینی مدارس کی ضرورت ہی نہیں پڑے گی۔ ٹھیک ہے، اس نے ظن کی بنیاد پہ یہ کہا جا سکتا ہے کہ شاید ان سے غلطی ہوئی ہو، لیکن غلطی کی وجہ سے انہوں نے 20 یا 25 یا 50 سپارے کیوں نہیں کہا؟ ہمارے ہاں ایک مکتب فکر ایسا ہے جو قرآن سے جان چھوڑانے کے لیے 40 پارے کی بات کرتا ہے، تو یہ آخر 40 پارے کی بات کیوں آ رہی ہے؟ اصل میں ہمارے حکمران قرآن ہی سے جان چھوڑانا چاہتے ہیں، اس لیے اس قرآن کو، دین کے بنیادی ماخذ کو اور ایمان کے جو بنیادی ارکان ہیں انہی کو مشکوک بنانا چاہتے ہیں۔ یہ بہت بڑا حملہ ہے جو قرآن کے اوپر کیا گیا، ہمارے دین اور ایمان اور ہمارے عقیدے کے اوپر کیا گیا، لیکن ہم ٹھنڈے پیٹوں ان ساری چیزوں کو برداشت کر رہے ہیں۔ اسی طرح سے اللہ کے رسولوں پر ایمان سے مراد کیا ہے؟ تمام رسول برحق تھے، ہم رسولوں پر ایمان کی حیثیت سے کوئی تفریق نہیں کر سکتے۔ ایک رسول کا انکار تمام رسالت کا انکار ہے، سارے انبیاء کا انکار ہے۔ ہم تمام رسولوں کو برحق مانتے ہیں، لیکن ہم اس بات کو بھی برحق مانتے ہیں کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم پر نبوت اور رسالت کی تکمیل بھی ہوئی اور اختتام بھی ہو گیا، اب آپ کے بعد کوئی نبی آنے والا نہیں۔ اب اس کے معنی یہ ہیں کہ اب ہدایت کی راہ صرف وہ ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم نے بتائی اور دکھائی ہے، اب ہدایت اور کہیں سے نہیں آ سکتی۔ ہدایت کے لیے بنیادی ماخذ قرآن اور سنت رسول، رسالت پر ایمان کا یہ تقاضا ہے۔ وما آتاکم الرسول فخذوہ وما نہاکم عنہ فانتہوا، جو کچھ رسول نے تمہیں دیا اسے مضبوطی سے تھام لو، پکڑ لو، اور جس سے رسول نے منع کیا اور روکا اس سے باز آ جاؤ۔ تو ایمان کے یہ بنیادی ارکان ہیں جو اس حدیث جبریل کے ذریعے سے ہمارے سامنے آئے۔ ایمان کی علماء نے عموماً دو قسمیں بیان کی ہیں یا دو درجات ہیں ایمان کے، ایک ہے قانونی ایمان اور دوسرا ہے حقیقی ایمان۔ قانونی ایمان کی روح سے ہر وہ شخص جسے وراثت میں اسلام اور ایمان یا دین ملا ہو، ایمان تو وراثت میں نہیں ملتا، اسلام مل سکتا ہے، جو لوگ موروثی طور پر مسلمان ہوں، ایمان کے تقاضوں کو پورا کرتے ہوں یا نہ کرتے ہوں، ان کو بہرحال مسلمان تصور کیا جاتا ہے اور ان کے قانونی ایمان کا کوئی انسان انکار نہیں کر سکتا۔ اس قانونی ایمان کی روح سے ایک شخص جو اسلام کا مدعی ہے، خواہ وہ اسلام کے تقاضوں کو پورا کرتا ہو یا نہ کرتا ہو، اس کے بنیادی شہری حقوق ہوتے ہیں، وہ مسلمانوں کے ساتھ گل مل کر رہتا ہے، اسے باپ کی وراثت سے جو ہے وہ میراث ملتی ہے، حصہ ملتا ہے، یہ ساری باتیں ہوتی ہیں۔ اگر آپ اس کو مثال کے ذریعے سے، عملی مثال کے ذریعے سے سمجھنا چاہیں تو عبداللہ بن ابی رئیس المنافقین تھا، لیکن بہرحال قانونی لحاظ سے اس کو مسلمان تسلیم کیا جاتا رہا۔ یہ ہے قانونی ایمان، جس کی روح سے ایک آدمی کو دنیا میں مسلمان تسلیم کیا جاتا ہے، صاف سی بات ہے۔ دوسرا ہے حقیقی ایمان۔ حقیقی ایمان کا تعلق انسان کے دل سے ہے اور قانونی ایمان کا تعلق انسان کی زبان سے ہے۔ حقیقی ایمان وہ ہے جو دل سے انسان ایمانیات کی تصدیق کرتا ہو، اس لیے ایمان حقیقی اور ایمان قانونی، اس کے بارے میں علماء کے ہاں بڑی بحث مباحثے پائے جاتے ہیں، ایمان حقیقی کیا ہے، ایمان قانونی کیا ہے، اور ایمان گھٹتا ہے یا بڑھتا ہے، اس کے اوپر بھی بڑی بحثیں ہوئی ہیں، لیکن حقیقت یہ ہے کہ جن علماء کی اور جن فقہا کی رائے یہ ہے کہ ایمان نہ گھٹتا ہے نہ بڑھتا ہے، تو ان کے نزدیک ایمان سے مراد ایمان قانونی ہے۔ اس لیے کہ قانونی ایمان تو وہ ہے کہ ایک آدمی زبان سے کہتا ہے میں مسلمان ہوں، تو یہ قانونی ایمان ہے۔ اب یہ تو زبان کا اقرار ہے، اس کے اندر گھٹنے اور بڑھنے کا کوئی سوال نہیں ہے، لیکن وہ ایمان جس کا تعلق انسان کے قلب اور دل سے ہے، वो तो घटने बढ़ने वाली चीज़ है, और उसके घटने बढ़ने का जिक्र खुद कुरान के अंदर मौजूद है कि वो घटता और बढ़ता है। वो अल्लाह की बंदगी और गुलामी और उसकी इताअत और फरमाबरदारी और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रास्ते पर चलने से वो ईमान बढ़ता है। आयत करीमा जो मैंने आपके सामने तलावत की है सूरह अनफाल की, इसमें भी अल्लाह तबारक व तआला इरशाद फरमाते हैं, वइज़ा तुलियत अलैहिम आयातुहु, जब उन्हें अल्लाह की आयात पढ़कर सुनाई जाती हैं, ज़ादतहुम ईमाना, तो वो इनका ईमान बढ़ जाता है और ज़्यादा मजबूत हो जाता है। वमा ज़ादहुम इल्ला ईमानहुम व तस्लीमा, सूरह अहज़ाब के अंदर इरशाद फरमाया कि जब उन मोमिनीन के ऊपर मदीने की सरजमीन में वो कुफ्फार और मुशरिकीन पूरे जज़ीरतुल अरब से इकट्ठे होकर उनके ऊपर यलगार कर दी, तो उनका ईमान और बढ़ गया, उनको अल्लाह के वादों पे पुख्ता यकीन हो गया कि खुदा बंदे को दूसरे तो हमने वादे कर रखे हैं कि मैं तुम्हें आजमाऊंगा। इसका मतलब है ये आजमाइश अल्लाह की तरफ से आई है और हम वाकई सच्ची सच्चाई के रास्ते पर हैं, हम वाकई हकीकत के रास्ते पर हैं। इसी तरह इरशाद फरमाया सूरह मुदस्सिर में, वयज़दादल्लज़ीन आमनू ईमाना, और ईमान वालों का ईमान और ज़्यादा बढ़ गया। इसका मतलब यह कि ईमान घटने बढ़ने वाली चीज़ है, और अल्लाह और रसूल की नाफरमानियों से ये ईमान घटते घटते उसके अंदर ज़ोफ़ पैदा होते होते हत्ता कि ये बिल्कुल मादूम भी हो जाता है। इसलिए ये बात सही है कि अल ईमान व यज़ीद व यनकुस, ईमान घटने बढ़ने वाली चीज़ है। ईमान हकीकी वो ईमान है जिसकी बुनियाद पर दुनिया में एक इंसान की ज़िंदगी में तब्दीली, तगैयुर और इनकलाब बरपा होता है। ये वो शऊरी ईमान है जिसके ज़रिए से इंसान अल्लाह की बंदगी और ग़ुलामी के रास्ते को इख्तियार करता है, और यही वो ईमान है जो दुनिया में भी इंसान को तब्दील करता और आखिरत में अल्लाह की मीज़ान में भी इसी ईमान का वज़न होगा, और यही ईमान नजात का ज़रिया बनेगा। जबकि जो ईमान हकीकी है वो तो बाज़ औक़ात महज़ एक धोखा और एक फरेब और एक शराब होता है। इसलिए हमें अपने ईमान का जायज़ा लेना चाहिए कि हम ईमान के किस दर्जे पे हैं। सिफ़त ईमान में ईमान की जो तारीफ़ बयान की गई है उसमें एक तो वही बात है जो हदीस जिब्रील में हमारे सामने आ गई, ईमान मुफस्सल, ईमान की तफसील, आमन तो बिल्लाह व मलाइकते ही व कुतुब ही व रसुल ही वल यौम अल आखिर वल कद्र खैर ही व शर ही मिन अल्लाह तआला वल बास बाद अल मौत। ये ईमान के अरकान हैं जो हमें पढ़ाए बिताए और समझाए जाते हैं। अब इसका जो दूसरा हिस्सा है ईमान मुजमल, जिसमें इसका खलासा और नचोड़ बयान किया गया है, वो क्या है? आमन तो बिल्लाह कमा हुआ बे असमाई ही व सिफाती, मैं अल्लाह पर ईमान लाया जैसा वो अल्लाह अपने अस्मा और सफात में है, मैं वैसे ही उस पर ईमान लाता हूं। आमन तो बिल्लाह कमा हुआ बे अस्मा ही व सिफात ही व काबिल तो जमी अहकाम ही, और मैं उस अल्लाह की अस्मा और सफात पर ईमान के साथ उसके तमाम अहकाम को कबूल करता हूं। यह बड़ी अहम बात है, इसको तवज्जो से सुनने की जरूरत है। व काबिल तो जमी अहकाम ही, खुदा के तमाम अहकामात पर मेरा ईमान और यकीन है, मैं उनको मानता हूं। इकरारुम बिल लिसान व तस्दीकुम बिल कल्ब, मैं इस बात का जबान से इकरार करता हूं और मेरा दिल इसकी तस्दीक कर रहा है, शहादत दे रहा है। जबान से गवाही, ऐलान, शहादत, और दिल से उसकी तस्दीक किस बात की? कि मैं अल्लाह की ज़ात व सफात में किसी को शरीक नहीं करता, अल्लाह के हुकूक व इख्तियारात में किसी दूसरे को साजी और हमसर करार नहीं देता। अल्लाह रुबूबियत में भी, उलूहियत में भी, और अपने अस्मा व सफात में भी तौहीद की जितनी अकसाम हैं वो यकता है, कोई उसका हमसर और कोई उस जैसा नहीं। ये अल्लाह तबारक व तआला की तौहीद है, अल्लाह पर ईमान का ये मफहूम है। और यहाँ ये जो बात हम कहते हैं, जो इकरार हम करते हैं कि वाकाबिल तो जमी अहकाम ही, मैं उस अल्लाह के तमाम अहकाम को कबूल करता हूँ, इससे ये बात वाज़े होती है कि ईमान के लिए तीन बुनियादी शर्तें हैं। और यही वो बात है जिसको बाज़ उलमा और फुकहा ने यूं बयान किया है कि अल ईमान, ईमान क्या है? अल ईमान व कौलुम व फेलुन, अल ईमान व कौलुम व अमलुन, ईमान कौल और फेल, और ईमान कौल और अमल का नाम है। तो ईमान हकीकी की ये तीन शर्तें हैं, क्या हैं? इकरार बिल लिसान, तस्दीक बिल कल्ब, و عمل بالجوارح، زبان سے شہادت، دل سے تصدیق اور عمل سے ثبوت پیش کرنا، یہ تین چیزیں ملتی ہیں، یہی وہ بات ہے۔ وقبل تو جمیع احکام ہی، میں اللہ کے تمام احکامات کو قبول کرتا ہوں، زبان سے اس کا اقرار کرتا ہوں اور دل سے اس کی تصدیق کرتا ہوں، تو یہ تین چیزیں ملیں گی۔ صرف زبانی اقرار بھی کافی نہیں ہے، اور جہاں تک دل کی تصدیق کا تعلق ہے تو وہ تو خدا جانتا ہے کس کا دل تصدیق کر رہا ہے اور کس کا دل جو ہے وہ تصدیق نہیں کر رہا ہے۔ تو ہمارے پاس کسی انسان کے ایمان کی جو شہادت ہے وہ اس کے عمل سے ملتی ہے۔ اسی لیے نبی کریم صلی اللہ علیہ وسلم نے نماز کے بارے میں کیا بات ارشاد فرمائی، ان بین الرجل وبین الکفر والشرک ترک الصلاۃ، آدمی کے ایمان اور اس کے کفر اور شرک کے درمیان جو چیز فرق کرنے والی ہے وہ نماز ہے۔ نماز ظاہر ہے ایک عمل ہے، لیکن اس کا تعلق ایمان سے کس طرح جوڑ دیا گیا، اس کا مطلب یہ کہ ایمان اور عمل کو ایک دوسرے سے جدا نہیں کیا جا سکتا۔ جہاں ایمان حقیقی ہوگا وہاں لازمن عمل صالح کا ظہور ہوگا، اللہ اور اللہ کے رسول کی اطاعت و فرما برداری ہوگی۔ یہ نہیں کہ آدمی کے دل کے اندر ایمان حقیقی ہو اور وہ بے عمل ہو، وہ خدا اور رسول کا باغی اور نافرمان ہو۔ اس لیے میرے بزرگ بھائی ہو، یہ جو وقبل تو جمیع احکام ہی والی بات ہے کہ میں اللہ کے تمام احکامات کو قبول کرتا ہوں، اللہ تعالیٰ قرآن کریم میں ارشاد فرماتے ہیں، افاتؤمنون ببعض الکتاب وتکفرون ببعض، کیا تم اللہ کی کتاب کے بعض حصوں پر ایمان لاتے ہو اور بعض کا انکار کرتے ہو؟ جو لوگ قرآن پر ایمان کے دعوے دار ہیں لیکن قرآن کی حدود اور تعزیرات کو نہیں مانتے، وہ قرآن کے بعض حصوں پر ایمان رکھتے ہیں، اس کا دعویٰ کرتے ہیں اور بعض کا انکار کرتے ہیں، اللہ تبارک و تعالیٰ ان کے ایمان کو تسلیم نہیں کرتا۔ پھر یہ ایمان کا دعویٰ، یہ ایمان کی پہلی شرط کہ وقبل تو جمیع احکام ہی، میں اللہ کے تمام احکامات کو قبول کرتا ہوں۔ سوال یہ پیدا ہوتا ہے کہ حدود اور تعزیرات کس کے احکامات ہیں؟ وہ اسی رب کے احکامات ہیں جس رب نے قرآن نازل کیا، وہ اسی رب کا حکم ہے جس رب نے ہمیں اقیم الصلاۃ نماز پڑھنے کا حکم دیا، جس رب نے ہم نے کتب علیکم الصیام ہمیں حکم دیا کہ تمہارے اوپر روزے فرض ہیں، جس رب نے ہمیں حج کا حکم دیا، اسی رب نے حدود اور تعزیرات بھی نازل کیے ہیں، اسی رب نے اپنا قانون نازل کیا ہے۔ تو اس رب کے بعض احکامات کو ماننا اور بعض کا انکار کرنا یہ قرآن کا انکار ہے۔ اس لیے ایمان حقیقی کی تعریف کیا ہے کہ اللہ تبارک و تعالیٰ کے ہر حکم کے سامنے سر تسلیم خم کر دینا، یہ ہے ایمان حقیقی۔ ایمان حسن بصری رحمۃ اللہ علیہ نے بڑی پیاری تعریف کی ہے ایمان کی، ارشاد فرماتے ہیں، لیس الایمان بالتمنی ولا بالتحلی ولکنہ شیء وقر فی القلب وصدقہ العمل۔ بڑی ایمان افروز تعریف کرتے ہیں، کہتے ہیں کہ ایمان محض تمناؤں اور خواہشات اور آرزوں اور دعووں کا نام نہیں ہے، بلکہ وہ تو ایک حقیقت ہے جو ادھر دل کے اندر جب اتر جاتی ہے تو عمل سے اس کی تصدیق ہوتی ہے۔ وصدقہ العمل، عمل پھر اس کی تصدیق کرتا ہے کہ یہ خدا کو ماننے والا ہے، وہ خدا کے حکم کی اطاعت کرتا ہے، خدا کے حکم کے سامنے سر جھکاتا ہے، وہ مومن تسلیم کیا جاتا ہے۔ یہ ہے ایمان حقیقی کی تعریف۔ میرے بھائیوں بزرگوں، ایمان حقیقی حقیقت میں خدا کی ذات پہ یقین کا نام ہے۔ اگر اللہ کی ذات پہ یقین نہ ہو تو ایمان ایک بے معنی شے ہو جاتی ہے۔ اسی لیے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ معصیت ایمان کی ضد ہے۔ ہاں، انسان سے غلطی سرزد ہو سکتی ہے، ایک مومن حقیقی سے بھی غلطی سرزد ہوگی، لیکن اس کا طرز عمل کچھ اور ہوگا، فوراً اللہ کی طرف رجوع کرے گا، ربنا ظلمنا انفسنا، سیدنا آدم علیہ السلام کی جو کیفیت تھی۔ اس لیے اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک موقع پہ ارشاد فرمایا، لا یزنی الزانی حین یزنی وہو مومن، کوئی زانی شخص جب حالت زنا میں ہوتا ہے تو وہ مومن نہیں ہوتا۔ ولا یسرک السارق حین یسرک وہو مومن، جب چور چوری کر رہا ہوتا ہے تو اس وقت وہ ایمان کی حالت میں نہیں ہوتا، وہ مومن نہیں ہوتا۔ ولا یشرب الخمر حین یشربها وهو مومن، اور نہ کوئی شراب پینے والا، نشہ کرنے والا اس وقت جو ایمان کی حالت میں ہوتا ہے جب وہ نشہ کر رہا ہوتا ہے۔ اس کا مطلب کیا ہے کہ وہ یقین اس وقت اس کے دل کے اندر نہیں ہوتا، وہ یقین دل سے نکل جاتا ہے۔ دوسری حدیث کی تصدیق یوں کرتی ہے کہ وہ ایمان اس کے دل سے اس وقت معصیت کے وقت نکل کر اس کے سر پہ منڈلاتا رہتا ہے، اور اگر وہ توبہ کرتا ہے تو واپس لوٹ آتا ہے، تو اگر توبہ نہیں کرتا، اس لیے کہ کبیرہ گناہ تو بغیر توبہ کے معاف نہیں ہوتے، تو اگر وہ توبہ کرتا ہے تو وہ ایمان واپس لوٹ آتا ہے، और अगर तोबा नहीं करता तो वो ईमान लौट कर और पलट कर वापस नहीं आता। इसके मानी ये हैं कि मासियत से ईमान को नुकसान पहुंचता है और मासियत की हालत में इंसान ईमान से तई दस्त हो जाता है। ईमान की बुनियाद अकीदा है। अकीदा किस से निकला है? अकीदा अक्द से बना है। एन कौफ दाल इसका मादा है। अक्द के मानी क्या होते हैं? अग्रीमेंट के, मीसाक के, अहद के। अब जो हमारा अकीदा है जिसमें बुनियादी अकायद क्या है, अरकान इस्लाम बुनियादी अकायद हैं, ये बुनियादी अकायद अल्लाह के साथ हमारा अग्रीमेंट है कि अल्लाह के सिवा कोई इला और माबूद नहीं, अल्लाह के सिवा कोई हाकम और फरमान रवा नहीं, अल्लाह के सिवा कोई बादशाह हकीकी नहीं, अल्लाह के सिवा कोई कानून देने वाला नहीं, अल्लाह के सिवा कोई शरीयत देने और बनाने वाला नहीं। और अल्लाह के रसूल पर ईमान का मतलब कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की लाई हुई हिदायत ही आखिरी हिदायत और निजात का जरिया है और कोई रास्ता निजात का रास्ता नहीं। जन्नत अगर मिल सकती है तो मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के इत्तबा और इताअत से मिल सकती है और कोई रास्ता नहीं है जन्नत के हुसूल का। तो ये एक अक्त है अल्लाह तबारक व तआला से। इस अक्त का तकाजा ये है कि अल्लाह की तौहीद में किसी दूसरे को शरीक ना किया जाए। अल्लाह की रबूबियत, उसकी उलूहियत और उसके असमा और सफात में किसी दूसरे को शरीक ना किया जाए। रबूबियत से मराद ये है कि रब समावात वल अर्द व रब अर्श अज़ीम, ज़मीनों और आसमानों का रब, आका, फरमान रवा, मालिक, बादशाह वो है और पूरी कायनात का बादशाह हकीकी भी वही। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सूरह फातिहा के अंदर अल्लाह तबारक व तआला की रबूबियत इस तरह बयान हुई है, कुल हम्द व सना का मुस्ताहिक वो है जो रब है सारी कायनात का, यानी अल्लाह के सिवा कोई आकिम और बादशाह और मखलूक का आका और मालिक और पैदा करने वाला नहीं है। और तौहीद अस्मा व सफात यह है कि वलिल्लाहिल अस्माउल हुस्ना, तमाम अच्छे नाम और अच्छी सफात जो अल्लाह ने अपनी किताब में और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई हैं वो सारी सफात अल्लाह तबारक व तआला के लिए हैं। लैसा का मिसलिही शैउन व हुवस समीउल बसीर, उस अल्लाह तबारक व तआला की तरह जैसे उसके अस्मा व सफात हैं किसी और शय की अस्मा और सफात वैसी नहीं है, वही समीउ बसीर है। अल्लाह तबारक व तआला की ज़ात व सफात में किसी और को शरीक न करना। और इसी तरीके से अल्लाह को हर लिहाज से बेआयब मानना कि उसके अंदर कोई नक्स नहीं, उसके अंदर कोई कमज़ोरी नहीं और उसके अंदर कोई ऐब नहीं। उसी तरह अल्लाह तबारक व तआला की उलूहियत, ला इलाहा इल्लल्लाह, कि उसके सिवा कोई इलाह नहीं, उसके सिवा कोई माबूद नहीं, उसके सिवा कोई इबादत के लायक नहीं। वला युशरिक बिइबादत रब्बिही अहदा, अपने रब की इबादत में किसी को शरीक मत करो। वक़ा रब्बुका अल्ला ताबुदु इल्ला इय्याह, अल्लाह ने इस बात का फैसला कर दिया है कि उसके अलावा किसी और की इबादत नहीं की जाएगी। तो इबादत की जितनी अनवा और अकसाम हैं वो सिर्फ अल्लाह के लिए जायज़ हैं। नमाज, रोज़ा, ज़कात, हज, सदका, खैरात, कुर्बानी, तवक्कुल और भरोसा, खौफ और उम्मीद, और उसके साथ साथ कुर्बानी, नजर व न्याज, दवाएँ मांगना, इल्तिजाएँ करना, फरियादें करना, नफ़े नुकसान का मालिक समझना, ये इबादत की जितनी किस्में हैं ये सब की सब सिर्फ अल्लाह ताला के लिए। जैसा रुकू और सुजूद अल्लाह ताला के अलावा किसी और को नहीं किया जा सकता, इसी तरह नजर व न्याज, कुर्बानी किसी और के लिए नहीं की जा सकती, इसी तरह दुआ और फरियाद किसी और से नहीं की जा सकती, इसलिए कि दुआ तो वो इबादत है जिसके लिए अल्लाह के रसूल ने इरशाद फरमाया, अद्दुआ हुवल इबादा, दुआ ही असल इबादत है, अद्दुआ मुख्खुल इबादा, दुआ इबादत का मगज़ है। तो अल्लाह की इबादत की कोई भी किस्म है उसके अंदर कोई दूसरा शरीक नहीं है। जिस तरह अल्लाह की इबादत में कोई शरीक नहीं है, वला युशरिक बे इबादत रब ही अहदा, इसी तरह वला युशरिक फी हुक्म ही अहदा, अल्लाह की हाकमियत में भी कोई शरीक नहीं है। इसलिए कि एनिल हुक्म इल्ला लिल्लाह, हुक्म का इख्तियार सिर्फ अल्लाह तबारक व ताला के पास है। लिल्लाह मुल्कु समावात वल अर्द, कुल कायनात की बादशाही किसकी है? अल्लाह तबारक व ताला की। मेरे भाइयों, बड़ी अजीब सी बात है, अगर एक आदमी किसी कारखाने फैक्ट्री का मालिक हो तो उस कारखाने और फैक्ट्री के अंदर हुक्म किसका चलेगा, कानून किसका चलेगा, तरीकाकार किसका वजह किया हुआ वहां पे अपनाया जाएगा, लोग किसके हुक्म की इतबा करेंगे, उस मालिक की इतबा करेंगे या साथ वाले पड़ोसी का इतबा करेंगे या बाहर से आए हुए किसी और का इतबा करेंगे, किसी और के कानून के मुताबिक अमल करेंगे, उसी के कानून चलेगा ना जो उसका मालिक है। तो इस कायनात का मालिक कौन है? अल्लाह रब्बुल आलमीन। मैं और आप किसके बंदे हैं? अल्लाह के बंदे हैं। तो हमारे ऊपर किसका कानून करना चाहिए? इस पूरी कायनात के ऊपर किसका कानून चल रहा है? सूरज, चांद, सितारे, जमीन, आसमान, हवा, पानी, दिन रात, मौसमों का तगैर किसके हुक्म के पाबंद हैं? वलाहु अस्लम मन फिस समावाति वल अर्द, आसमानों और जमीन की हर शय अल्लाह के सामने, अल्लाह के हुक्म के सामने सारे तस्लीम खम किए हुए हैं। यह इंसान है जो खुदा के हुक्म से गद्दारी कर रहा है, वरना पूरी कायनात खुदा के हुक्म के तहत चल रही है। अगर ये इंसान खुदा के हुक्म से इनहराफ करेगा तो फिर अल्लाह को रब मानना, अल्लाह को इलाह मानना, अल्लाह को बादशाह मानना क्या मतलब उसका बाकी रह गया? अल्लाह की किबरियाई के सामने सर झुका देना और अपने दिल और दिमाग से तकब्बुर और गुरूर और घमंड को निकाल देना, अगर किसी को अल्लाह को इलाह मानने के बाद दिल के अंदर अगर राई के दाने के बराबर भी किब्र है तो नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं वो शख्स जन्नत में दाखिल नहीं हो सकता। तो अल्लाह की किबरियाई को तस्लीम किए बगैर, उसकी हाकमियत को तस्लीम किए बगैर, उसके कानून को तस्लीम किए बगैर इंसान मुसलमान कैसे हो सकता है? इसलिए जिस तरह अल्लाह तबारिक व ताला के अलावा किसी और से दवाएं, इल्तिजाएं और फरियादें करना, किसी और के नाम पर जानवर ज़बह करना शिर्क है, इसी तरीके से अल्लाह के कानून के अलावा किसी और के कानून को मानना भी बदतरीन शिर्क। इसलिए अल्लाह ताला ने कुरान करीम के अंदर इरशाद फरमाया, वमन लम यहकुम बिमा अनज़लल्लाहु फौलाइका हुमुल काफिरून, वमन लम यहकुम बिमा अनज़लल्लाहु फौलाइका हुमुल ज़ालिमून, वमन लम यहकुम बिमा अनज़लल्लाहु फौलाइका हुमुल फासिकून। जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसले नहीं करते वो काफिर हैं, वो ज़ालिम हैं, वो फासिक व फाजिर हैं। तो ईमान कहाँ हो गया? ईमान हकीकी ये है कि आदमी अल्लाह तबारक व ताला को इलाह और माबूद माने तो उसके हर हुक्म के सामने सरे तस्लीम खम कर दे, व कबिल तो जमी अहकाम ही, मैं अल्लाह के तमाम अहकाम को बिला चूँ चरा तस्लीम करता हूँ। इस ईमान का दावा और फिर अमल इसके मुनाफी, कुरान करीम के अंदर सूरह यूसुफ में अल्लाह ताला इरशाद फरमाते हैं, वमा युमिनु अक्सरुहुम बिल्लाहि इल्ला वहुम मुशरिकून, बहुत सारे ईमान के दावेदार ऐसे हैं कि उनकी अक्सरियत अल्लाह के साथ शिर्क करती है, यानी वो दावा तो ईमान का करते हैं लेकिन उनके दावा ईमान में शिर्क भी दाखिल है, उनके अमल के अंदर शिर्क शामिल है, उनके अकीदे के अंदर शिर्क शामिल है। ये मिलावट वाला ईमान, अगर हम इस मिलावट से निजात हासिल करना चाहते हैं तो सिर्फ़ और सिर्फ उसका एक ही रास्ता है कि अल्लाह को अपना इलाह और माबूद, हाकिम और बादशाह और फरमान रवा तस्लीम करके उसके ऊपर पूरे यकीन के साथ अपने दिल को जमा लें, उसके ऊपर हमें पूरा यकीन और एतमाद हासिल हो जाए, तभी हम हकीकी मोमिन बन सकते हैं। अल्लाह ताला ने कुरान करीम के अंदर इरशाद फरमाया, अल्लज़ीन आमनू वलम यलबसू ईमानहुम, जो लोग अल्लाह पर ईमान लाते हैं, वलम यलबसू ईमानहुम बेज़ुल्म, और फिर वो किसी तरह के भी जुल्म से अपने ईमान को खलत मलत नहीं होने देते, उलाइका लहुमुल अमन, यही वो लोग हैं जिनके लिए दुनिया और आखिरत में अमन और सुकून और राहत है, वहुम मुहतदून, और यही हिदायत की सीधी राह पर हैं। कौन से लोग? जिन्होंने ईमान के साथ जुल्म को खलत मलत नहीं किया। जुल्म से मराद क्या है? इन शिर्क ला जुल्म नाजीम, सबसे बड़ा जुल्म तो शिर्क है। इसका मतलब यह है कि ईमान, खालिस ईमान चाहिए, अगर ईमान के साथ साथ शिर्क भी हो, खुदा और रसूल की नाफरमानियां और ऐसे गुनाह कि जिन गुनाहों की वजह से शिर्क लाजम आता हो, तो फिर उस सूरत में इंसान का दावा ईमान जो है वो बातिल है। कुरान करीम सूरह यूसुफ ही की एक और आयत है जिसमें अल्लाह तबारक व तआला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को मुखातब करके इरशाद फरमाया, कुल, ए नबी आप इस बात का ऐलान कर दीजिए, हाज़िही सबीली, यह है मेरा रास्ता, सीधा रास्ता, तौहीद का रास्ता, अल्लाह की वहदानियत का रास्ता, अदू इलल्लाह, मैं सिर्फ एक ही रास्ते की तरफ बुलाता हूँ, इलल्लाह, अल्लाह सुबहानहु व तआला की तरफ, अला बसीरा, पूरे शरे सदर के साथ, पूरे यकीन के साथ, आना व मनी तबानी, मैं भी और मेरे मुत्तबेइन भी, यानी आप कह दीजिए कि मेरी राह यही है, मेरी भी और मेरे मुत्तबेइन की, या अल्लाह की तरफ बुलाते हैं पूरे यकीन और एतमाद के साथ, और व सुभान अल्लाह व मा अना मिनल मुशरिकीन, अल्लाह हर नौ के शिर्क से पाक है और हम उसके साथ किसी को शरीक नहीं ठहराते। तो गोया कि ईमान वो मतलूब है जो कुरान के मेयार के ऊपर पूरा उतरे, वो ईमान जो सहाबा कराम का ईमान था। मौलाना जफर अली खान उस ईमान के बारे में कहते हैं, वो जिन्स नहीं ईमान जिसे ले आए दुकान फ़लसफ़ा से, वो जिन्स नहीं ईमान जिसे ले आए दुकान फ़लसफ़ा से, ढूंढे से मिलेगी कारी को ये कुरान के सिपारों में। ये ईमान اس کی وضاحت، اس کی شرح و تفسیر، اس کی حقیقت قرآن کے اوپر غور و تدبر کرنے سے ملتی اور حاصل ہوتی ہیں۔ دنیا جان کے فلسفے آدمی پڑھ لے، پوری اشتراکیت حفظ کر لے، انجیل اور تورات اور زبور کا حافظ بن جائے، اس وقت جو جدید نظریات ہیں ان سب کی ڈگریاں بڑی بڑی حاصل کر لے، لیکن اگر قرآن کے اوپر غور و تدبر نہیں کرتا تو اس کے اندر ایمان حقیقی پیدا نہیں ہو سکتا۔ قرآن کریم جس ایمان حقیقی بات کرتا ہے اس کی مثال سورہ ابراہیم کے اندر دی گئی ہے، الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبۃ کشجرۃ طیبۃ، کیا تو نے دیکھا کہ اللہ تعالیٰ کس طریقے سے ایک مثال بیان کرتا ہے کلمۃ طیبۃ، ایک پاکیزہ بات کی، اور یہاں پاکیزہ بات سے مراد کلمہ طیبہ ہے، دین اسلام ہے۔ بخاری اور مسلم کی یہ روایت ہے کہ یہاں کلمہ طیبہ سے مراد، پاکیزہ بات سے مراد اسلام اور لا الہ الا اللہ ہے۔ کشجرت طیبہ، اس کو کس چیز سے تشبیہ دی گئی ہے؟ ایک شجر طیبہ، ایک عمدہ اور پاکیزہ اور اچھی ذات کے درخت سے، اصلہا ثابت، اس کی اصل، اس کی جڑ کہاں ہے؟ بالکل زمین کی گہرائیوں کے اندر پوست ہے، وہ فرعوہا فی السماء، اور اس کی شاہیں اور ٹہنیاں جو ہے آسمانوں کو چھو رہی ہیں، تو تیوکو لہا کلین بِإِذْنِ رَبِّهَا، یہ اچھی ذات کا درخت اپنے رب کے اذن سے ہر لمحے برگ و بار لاتا ہے، ہر لمحے پھل پھول دیتا ہے۔ یہ ہے ایمان کی مثال۔ ایمان ایک بیج کی مانند ہے، اور یہ بیج دل کی کھیتی کے علاوہ کہیں اور نہیں ڈالا جاتا، اور اسلام اس بیج سے پیدا ہونے والے درخت کے ساتھ لگنے والے پھل پھول یعنی اعمال صالح کا نام ہے۔ اب یہ ہو نہیں سکتا کہ ایمان دل کے اندر ہو اور انسان کی زندگی سے اعمال صالح کا ظہور نہ ہو۔ اگر نہیں ہو رہا ہے تو اس کا مطلب یہ ہے کہ وہ ایمان نوک زبان تک محدود ہے، قانونی طور پر تو وہ ایمان ہے لیکن وہ ایمان ایمان حقیقی نہیں ہے۔ مسند احمد کی روایت ہے، معاذ بن جبل رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم سے ایک سوال کرتے ہیں، یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے ایک ایسی بات بتا دیجئے جو مجھے جنت میں داخل کر دے اور جہنم کے عذاب سے بچا لے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اس سوال سے ایک بات یہ بھی سمجھ میں آتی ہے کہ صحابہ اکرام کو ہر وقت جس بات کی فکر رہتی تھی وہ یہ تھی کہ ہم جہنم کے عذاب سے بچ جائیں اور جنت کے وارث بن جائیں۔ اکثر و بیشتر آپ کو ایسے سوالات مل جائیں گے۔ تو حضرت معاذ رضی اللہ تعالیٰ عنہ پوچھتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم، ایک ایسی جامع بات بتا دیجئے کہ جو مجھے جنت کا وارث بنا دے اور جہنم کے عذاب سے بچا لے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ معاذ، تو نے بڑا عظیم سوال کیا ہے، یہ آسان ہے اس کے لیے جس کے لیے اللہ اس کو آسان کر دے۔ پھر اللہ کے رسول نے ارشاد فرمایا کہ اللہ کی عبادت کرو اور اس کے ساتھ کسی کو شریک مت ٹھہراؤ، نماز قائم کرو، زکوٰۃ دو، رمضان کے روزے رکھو اور حج کرو، جنت میں داخل ہو جاؤ گے۔ سب سے پہلی بات ایمان باللہ، اللہ پر ایمان لاؤ اور اس کے ساتھ کسی کو شریک نہ کرو، اور اس کے بعد سارے ارکان اسلام جو ہے وہ گن کر بتا دیے گئے۔ پھر ارشاد فرمایا، میں تمہیں یہ نہ بتاؤں کہ اس اسلام کی جس کے یہ ارکان ہیں جڑ اور اس کی چوٹی کا عمل کیا ہے۔ حضرت معاذ رضی اللہ تعالیٰ عنہ حرکت ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم ضرور بتائیے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، راس الامر و عمودہ الصلاۃ، اس اسلام کا ستون رئیسی کیا ہے؟ الصلاۃ، نماز۔ اور ارشاد فرمایا، و ذروت سنامہ الجہاد، اور اس کا جو چوٹی کا عمل ہے، اس کی جو چوٹی ہے وہ جہاد فی سبیل اللہ ہے۔ تو گویا کہ ایمان کی تعریف کیسے مکمل ہوئی؟ کہ اللہ کے ساتھ انسان کسی کو شریک نہ ٹھہرائے، نماز، روزہ، زکوٰۃ، حج، یہ سارے عمل انسان کرے۔ اب اس اسلام کا جو بنیادی کام ہے، جو بنیادی عمل ہے، جب ہم عمل کی طرف آئیں گے، اس لیے کہ ایمان اور عمل کو ایک دوسرے سے جدا نہیں کیا جا سکتا، تو عمل میں سب سے پہلی بنیاد نماز ہے اور چوٹی کا عمل جہاد فی سبیل اللہ ہے۔ اس کے بغیر انسان مومن حقیقی نہیں بن سکتا، اور اس کے بغیر اس کو ایمان کے ثمرات حاصل نہیں ہو سکتے، جن ثمرات کا ذکر اللہ تعالیٰ نے اس مثال میں بیان کیا ہے کہ توتی اکلہا کلین بِإِذْنِ رَبِّهَا، اپنے رب کے اذن سے وہ بہترین ذات کا درخت ہمیشہ پھل پھول دیتا ہے۔ تو ایمان کا ایمان حقیقی کا ثمرہ یہ ہے کہ دنیا کے اندر اس انسان کی زندگی سے ہمیشہ اعمال صالح کا، بہترین اخلاق کا، بہترین سیرت کا، بہترین معاملات کا، عمدہ قسم کے اعمال کا اس کی زندگی سے ظہور ہوتا رہے، یہ ہے ایمان حقیقی کا اصل ثبوت۔ میرے بھائیوں، اس کو آپ یوں بھی سمجھ سکتے ہیں کہ ایمان حقیقی اگر انسان کے دل کے اندر داخل ہو جائے تو پھر وہ ایمان برگ و بہار لاتا ہے، بالکل اسی طریقے سے جس سے یہ سامنے ہیٹر جو ہے وہ جل رہا ہے۔ اب یہ آگ اگر جل رہی ہے تو اس کی تپش آپ سارے محسوس کر رہے ہیں، اگر یہاں پہ برف کا ایک تودہ، برف کی ایک سل پڑی ہوئی ہو تو اس سے یقیناً جو ہے وہ ٹھنڈک محسوس ہوگی۔ یہ کیسے ہو سکتا ہے کہ اگر آگ جل رہی ہو اور گرمی اور حدت بھی محسوس نہ ہو، برف رکھی ہوئی ہو لیکن یہ ہے کہ اسے ٹھنڈک نہ پہنچے، برودت نہ حاصل ہو؟ اسی طریقے سے یہ ممکن نہیں ہے کہ ایمان حقیقی دل کے اندر ہو اور انسان کی زندگی سے اللہ کی بندگی اور غلامی اور رسول کی اطاعت کا ثبوت نہ ملے، یہ ممکن نہیں ہے۔ اسی طرح جیسے آگ جل رہی ہو اور گرمی حاصل نہ ہو رہی ہو، کیا یہ ممکن ہے؟ ممکن نہیں ہے۔ اسی طرح سے ایمان حقیقی دل کے اندر ہو اور ہمارے صالح کا ظہور نہ ہو تو اس ایمان کا دعویٰ تو ہو سکتا ہے لیکن وہ ایمان ایمان حقیقی نہیں ہو سکتا۔ قرآن کریم میں اللہ تبارک و تعالیٰ نے سورہ انفال کی آیت تو میں نے آپ کے سامنے تلاوت کی ہے، جہاں اللہ تعالیٰ نے ایمان کی جو تعریف بیان کی ہے وہ کیا ہے۔ اس آیت مبارکہ میں اللہ تعالیٰ ارشاد فرماتے ہیں، انما المؤمنون الذین اذا ذکر اللہ، ایمان والے تو وہ لوگ ہیں کہ جب ان کے سامنے اللہ کا ذکر کیا جاتا ہے، وجلت قلوبہم، ان کے دل پگھل جاتے ہیں، لرز جاتے ہیں، وہ اللہ سے ڈرنے لگتے ہیں، وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا، جب اللہ کی آیات ان کو پڑھ کر سنائی جاتی ہیں تو ان کا ایمان اور زیادہ پختہ اور مضبوط ہو جاتا ہے، وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ، اور ان کا توکل اور بھروسہ صرف اپنے رب پہ ہوتا ہے۔ ان ایمان والوں کی پہچان یہ بتائی گئی کہ الذین یقیمون الصلاۃ، جو نماز قائم کرتے ہیں، ومما رزقناہم ینفقون، اور اللہ کے دیے ہوئے رزق میں سے خرچ کرتے ہیں، اولئک هم المؤمنون حقا، یہ حقیقی مومن ہیں۔ اس کا مطلب یہ ہے کہ ایمان کے دعوے دار وہ بھی ہو سکتے ہیں، ومن الناس من یقول آمنا باللہ، بعض لوگ یہ کہتے ہیں کہ ہم ایمان لائے اللہ پر، وبالیوم الآخر، اور آخرت کے دن پر، وما هم بمؤمنین، لیکن وہ ایمان والے نہیں، خدا ان کے ایمان کو تسلیم نہیں کرتا۔ اس لیے فرمایا اولئک هم المؤمنون حقا، جو نماز قائم کرتے ہیں اور اللہ کے دیے ہوئے رزق میں سے خرچ کرتے ہیں وہ حقیقی مومن ہیں۔ فرمایا لہم درجات عند ربہم، ان حقیقی مومنین کے لیے اللہ کے ہاں بلند درجات ہیں، اور ومغفرت، اس کی بخشش ہے، ورزق کریم، اور عزت کی روزی اللہ تبارک و تعالی ان کو دنیا اور آخرت میں دے گا۔ سورہ حجرات میں اللہ تعالی نے اس ایمان حقیقی کی تعریف یوں بیان کی ہے، فرمایا انما المؤمنون الذين امنوا بالله ورسوله ثم لم يرتابوا، ایمان والے تو وہ لوگ ہیں کہ جو ایمان کا دعویٰ کرتے ہیں، اللہ اور رسول پر ایمان لاتے ہیں، ثم لم يرتابوا، پھر کبھی متردد نہیں ہوتے، کبھی شک اور تردد میں نہیں پڑتے، کبھی ان کے پاؤں ڈگمگاتے نہیں۔ ایمان حقیقی اگر دل کے اندر پیدا ہو جائے تو پھر ڈگمگانے کا کیا سوال ہے؟ آپ ذرا ان جادوگروں کا معاملہ دیکھیے، فرعون اور موسیٰ علیہ السلام کے درمیان جو مکالمہ ہوتا ہے، اس کے بعد یہ معاہدہ طے پاتا ہے کہ فلاں دن جو ہے وہ جادوگروں کا، وہ کہتے تھے موسیٰ جادوگر ہے، پوری مملکت سے جادوگر اکٹھے کیے گئے، میدان میں مقابلہ ہوتا ہے۔ جب جادوگروں پہ یہ حقیقت واضح ہو جاتی ہے کہ موسیٰ جادوگر نہیں ہے، اس لیے کہ ہم سے بڑا جادوگر تو پوری مملکت کے اندر کوئی نہیں ہے، ہم جو جادو کر کے لائے اس کو اگر اس نے مات کر دیا، اس کو نیچا گرا دیا، وہ جادو کا اثر ختم ہو گیا، اس کا مطلب یہ ہے کہ موسیٰ اللہ کے نبی ہیں اور یہ معجزہ ہے، وہ موسیٰ پر ایمان لے آتے ہیں۔ غور کیجئے اس واقعے پہ، ثم لم يرتابوا، ایمان والا کبھی ڈگمگاتا نہیں ہے، خواہ اس ایمان کو چند لمحات ہی کیوں نہ گزرے ہوں۔ فرعون کہتا ہے کہ تم اس کے بھی گرو ہو، اس کا مطلب یہ کہ تم نے آپس میں کوئی ملی بھگت کی ہوئی ہے، اور ہر دور کے بدکردار حکمران ایسا ہی کیا کرتے ہیں، اہل حق کو ایسے ہی تانے دیا کرتے ہیں، جب وہ اس حق کو قبول کر لیتے ہیں تو وہ ان سے کہتا ہے کہ میں تمہارے ساتھ کیا سلوک کروں گا، مخالف سمتوں سے تمہارے اعضاء کاٹوں گا، اور پھر اس کے بعد ثم لأصلبنکم، پھر تمہیں سولیوں پہ چڑھاؤں گا۔ تو وہ اسے کیا جواب دیتے ہیں؟ ابھی آپ دیکھیں، انہوں نے نمازیں نہیں پڑھی، انہوں نے روزے نہیں رکھے، انہوں نے درس قرآن نہیں سنے، انہوں نے موسیٰ علیہ السلام کا کوئی واعظ اور کوئی تقریر نہیں سنی، لیکن ایمان تو ایک حقیقت کا نام ہے، وہ ادھر دل کے اندر داخل ہو جائے اس کے بعد خدا کی ذات پہ پختہ یقین ہو جاتا ہے۔ جب یہ خدا کی ذات پہ پختہ یقین ان لوگوں کو حاصل ہو گیا تو وہ فرعون سے یہ کہتے ہیں کہ تو ہمارے اعضاء کاٹ سکتا ہے، ہمیں پھانسی پہ لٹکا سکتا ہے، تو دنیا کے بارے میں کوئی فیصلہ کر سکتا ہے، آخرت کے بارے میں تیرا کوئی اختیار نہیں ہے، اللہ کے ہاں ہمیں اس کی مغفرت اور اس کی بخشش اور جنت کے اندر بلند درجات اس کے نتیجے میں ملیں گے، یعنی تو ہمیں مار دے یا زندہ چھوڑے، اب ہمارے لیے ہر دو صورتوں میں کامیابی ہے، اس لیے کہ ایمان حقیقی صرف اور صرف کامیابی کا راستہ ہے۔ وہ اس بات سے نہیں ڈرتے کہ ہمارا حشر کیا ہوگا، یہ ہے ایمان حقیقی، اسی حقیقی ایمان حقیقی سے ہماری تاریخ کے اندر بے شمار مثالیں آپ کو مل جائیں گی کہ ایمان جب لے آئے لوگ تو پھر کوئی سختی، کوئی دشواری، کوئی مشکل، کوئی قربانی ان کو ڈگمگا نہیں سکی، ان کو ہلا نہیں سکی، ان کے پاؤں کے اندر ارتعاش پیدا نہیں ہوا، وہ چند ٹکوں کے اوپر بکے نہیں، انہوں نے کبھی اپنے ایمان کا سودا نہیں کیا۔ حضرت کعب بن مالک رضی اللہ تعالیٰ عنہ غزوہ تبوک میں سستی کی وجہ سے پیچھے رہ گئے تھے، بائیکاٹ کر دیا گیا، الگ کر دیے گئے، غسان کے عیسائی حکمران نے خط لکھا، ہمارے پاس آ جاؤ، تم بڑے عزت والے آدمی ہو، تمہیں ذلیل کر دیا گیا، تمہیں رسوا کر دیا گیا ہے، ہم تو آج ٹکے کے اوپر بکتے ہیں، ایمان کے سودے کرتے ہیں، قرآن کے سودے کرتے ہیں، اپنے ملک کے سودے کرتے ہیں، عزت و آبرو کو خاک میں ملاتے ہیں، دین کی تمام اقدار کو پامال کر رہے ہیں۔ جب حضرت کعب بن مالک رضی اللہ تعالی عنہ کو غسان کا عیسائی حکمران دعوت دیتا ہے کہ ہمارے پاس آ جاؤ، تمہیں بہت بڑا عہدہ اور منصب بھی دیں گے اور تمہیں عزت کے مقام پہ بٹھائیں گے، اس خط کو پڑھتے ہیں اور اسے اٹھا کر تندور کے اندر جھونک دیتے ہیں اور شیطان سے اللہ تبارک و تعالیٰ کی پناہ مانگتے ہیں کہ یہ ایک شیطان کا حملہ ہے، یہ لوگ میرے ایمان کو خریدنا چاہتے ہیں، ان کے پاؤں ڈگمگائے نہیں، متزلزل نہیں ہوئے۔ حضرت خبیب رضی اللہ تعالیٰ عنہ مکے کے اندر ہیں، کفار سولی دینے والے ہیں، ایمان کی آزمائش ہو رہی ہے، آزمائش کے بغیر ایمان کے کوئی معنی نہیں ہے، اور وہ ان سے کہتے ہیں کہ خبیب اس وقت تو تمہارا جی یہ چاہ رہا ہوگا کہ تمہاری جان بخشی کر دی جائے، تمہیں چھوڑ دیا جائے اور تمہاری جگہ تمہارے صاحب محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے لیے کہہ رہے ہیں، ان کو پھانسی پہ چڑھا دیا جائے اور تم بچ جاؤ، تمہاری خواہش تو اس وقت یہ ہوگی۔ خبیب کیا جواب دیتے ہیں؟ او بدبختو، تم نے عشق و محبت اور ایمان اور یقین کے معاملے کو ابھی تک سمجھا ہی نہیں ہے، میں تو یہ بھی گوارا نہیں کر سکتا کہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے پاؤں میں کانٹا چوبے اور میری جان بخشی کر دی جائے۔ ثم لم یرتابوا، ایمان کیا ہے؟ انما المؤمنون الذین آمنوا باللہ ورسولہ ثم لم یرتابوا، جو شخص ایمان لائے اللہ اور اس کے رسول پر پھر کبھی بھی اس کے قدم نہ ڈگمگائیں۔ وجاہدوا باموالہم وانفسہم فی سبیل اللہ، اور پھر وہ اپنی ساری زندگی اللہ کی راہ میں اپنے مال اور جان سے جہاد کرے، اولئک ہم الصادقون، یہ لوگ سچے مومن ہیں۔ سچے مومن کون ہیں؟ کبھی ڈگمگاتے نہیں ہیں اور ساری زندگی اللہ کے راستے میں اپنے مالوں اور جانوں کو اللہ کے دین کی سربندی کے لیے لگا دیتے ہیں اور کھپا دیتے ہیں۔ صحابہ کا ایمان یہی ایمان تھا جس ایمان کو اللہ نے کسوٹی قرار دیا، فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدْ اِهْتَدَوْا، یہ لوگ تبھی ہدایت پا سکتے ہیں کہ جب ویسا ایمان لے آئیں جیسا محمد رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے ساتھی ایمان لائے۔ اس ایمان کو اللہ نے کسوٹی قرار دیا، فرمایا وَمَنْ يُشَاقِقِ الرَّسُولَ مِنْ بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى، جو شخص اس کے بعد کہ ہدایت اس کے پاس واضح ہو کر آ چکی ہے رسول کی طرف سے، پھر بھی رسول کے راستے اور طریقے کی مخالفت کرے، وَيَتَّبِ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ، اور ان ایمان والوں کے راستے کو چھوڑ کر کسی اور راستے کا اتباع کرے۔ یہاں ایمان والوں کے راستے سے مراد کون سے ایمان والے ہیں؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھی، اس لیے کہ قرآن تو ان کے سامنے نازل ہو رہا تھا۔ کن لوگوں کے ایمان کو اللہ نے کسوٹی قرار دیا؟ وَيَتَّبِ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ، ان مومنین مخلصین کے راستے کو چھوڑ کر اگر کسی دوسرے راستے کا اتباع کریں گے، نُوَلِّهِ مَا تَوَلَّى، جس گمرائی کے اندر وہ بھٹکنا چاہیں گے ہم اس کو اندر بھٹکنے کے لیے ان کو چھوڑ دیں گے، وَنُصْلِهِ جَهَنَّم، اور وہ راستہ ان کو جہنم میں پہنچا کر چھوڑے گا، وساعت مصیرا، وہ بڑا برا ٹھکانہ ہے۔ معلوم یہ ہوا کہ صحابہ اکرام کی طرح ایمان لانا اور ان جیسا یقین پیدا کرنا اور ان کی طرح عمل کرنا، یہ وہ کسوٹی ہے جس کے اوپر اپنے ایمان کو پرکھنا چاہیے۔ اگر ہمارا ایمان اس معیار کے اوپر پورا نہیں اترتا تو ہمارا ایمان ایمان نہیں ہے۔ تو جو لوگ صحابہ کے ایمان ہی کو سرے سے تسلیم نہ کریں، ان کے ایمان کے اندر ہی شک و شبہ کریں، اور ان صحابہ کرام کے جو امام ہیں چاروں خلفائے راشدین، ان کے ایمان کے اندر اگر لوگ نکتہ چینیاں کریں اور ان کے اوپر حرف زنی کریں تو ان کا ایمان کہاں سے قابل اعتبار ہوگا اور قابل اعتماد ہوگا؟ تو میرے بھائیوں اور بزرگوں، جس طرح قرآن کے کسی حکم کا، قرآن کی اسی آیت کا انکار کر کے آدمی کا ایمان جو ہے وہ ایمان نہیں رہ سکتا اور وہ مومن نہیں رہ سکتا، اسی طرح صحابہ کرام کے ایمان کے اوپر نکیر کرنے والا مومن کیسے رہ سکتا ہے؟ ان کے ایمان کو تو اللہ نے معیار قرار دیا ہے، فرمایا ان کا اتباع کر کے، ان کے طریقے کے اوپر چل کے، ان کی طرح کا ایمان لا کر تم مسلمان اور مومن بن سکتے ہو۔ تو یہ وہ ایمان ہے، ایمان حقیقی، جس کی تعریف اللہ تبارک و تعالیٰ نے یوں ہمارے سامنے رکھی ہے۔ ایمان اور آزمائش لازم اور ملزوم ہیں، جس طرح ایمان اور عمل لازم الملزوم ہے، اس طرح ایمان اور آزمائش لازم الملزوم ہے۔ اسی لیے تو فرمایا کہ وہ ساری زندگی اللہ کے راستے میں جہاد کرتے ہیں اپنے مالوں اور جانوں سے۔ دیکھو اور مقام پہ ارشاد فرمایا، ام حسب تم ان تدخل الجنہ، آج تو ہم جنت کے وارث بنے پھرتے ہیں، بہشتی دروازے سے گزر کر جنت مل جاتی ہے، کسی درگاہ کے اوپر بکرا ذبح کر کے جنت مل جاتی ہے، کوئی چلا لگا کے جنت مل جاتی ہے، کوئی گشت کر کے جنت مل جاتی ہے۔ اللہ تعالیٰ فرماتا ہے، ام حسب تم ان تدخل الجنہ، کیا تم نے یہ سمجھ رکھا کہ تم جنت میں داخل کر دیا جاؤ گے؟ ولما یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین، اللہ تعالیٰ نے ابھی تو یہ تمہاری آزمائش ہی نہیں کی ہے، اللہ نے اس بات کو جانچا اور پرکھا ہی نہیں ہے کہ تم میں سے کون جہاد کرنے والے ہیں اور کون صبر و استقامت سے اللہ کے راستے میں ڈٹے رہنے والے ہیں۔ اور پھر دوسری جگہ ارشاد فرمایا، ام حسب تم ان تدخل الجنہ، کیا تم نے یہ سمجھ رکھا ہے کہ تم جنت میں داخل ہو جاؤ گے؟ ولما یعلم اللہ الذین جاہدوا منکم ویعلم الصابرین، اور دوسری جگہ پہ اللہ تبارک و تعالی نے ارشاد فرمایا، الف لام میم، احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون، کیا تم نے یہ سمجھ رکھا ہے کہ تمہیں صرف اس دعوے کے اوپر جو ہے وہ جنت کا وارث بنا دیا جائے گا اور تمہیں آزمائش میں نہ ڈالا جائے گا، تم صرف یہ کہو گے کہ ہم ایمان لائے اور تمہیں ایمان کے سہارے ثمرات حاصل ہو جائیں گے؟ حالانکہ اللہ تعالیٰ ارشاد فرماتے ہیں، وَلَقَدْ فَتَنَّ الَّذِينَ مِن قَبْلِهِمْ، تم سے پہلے ایمان والوں کو آزمایا گیا، فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ، اور اس آزمائش سے ہی یہ بات ظاہر ہوئی کہ سچے کون ہیں اور جھوٹے کون ہیں۔ معلوم یہ ہوا کہ جب انسان کے اوپر آزمائش آتی ہے، سختی آتی ہے، مصیبت آتی ہے، تکلیف آتی ہے، اللہ کی راہ میں جانی اور مالی قربانیوں کا موقع آتا ہے، اس وقت پتہ چلتا ہے کہ سچا ایماندار کون ہے اور جھوٹا کون ہے، محض زبانی دعویدار ایمان کا کون ہے اور حقیقی مومن کون ہے۔ حقیقت یہ ہے کہ جو بات میں نے آپ سے سامنے عرض کی ہے کہ ایمان محض قول و اقرار کا نام نہیں ہے، ایمان صرف اس چیز کا نام نہیں ہے کہ چند الفاظ ایک فارمولے کی طرح زبان سے رٹے ہوئے یاد کر لیے جائیں اور ان کو بیان کر دیا جائے تو آدمی مومن ہو جاتا ہے۔ میں نے آپ سے عرض کیا کہ یہ عقد ہے، یہ اگریمنٹ ہے اللہ تبارک و تعالیٰ سے، یہ اللہ تبارک و تعالیٰ کے ساتھ ایک میثاق ہے۔ کیا میثاق ہے؟ ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ، جو حقیقی مومن ہے اس نے حقیقت میں اپنے مالوں اور جانوں کو اللہ کے ہاں بیچ ڈالا ہے جنت کے بدلے میں۔ اب ہم اپنے مالوں اور جانوں کا جائزہ لیں، ہم نے کچھ بیچا ہے، ہم نے کچھ دیا اللہ کو؟ جن لوگوں نے مالوں اور جانوں کا اللہ تبارک و تعالیٰ کے ساتھ سودا کر دیا، ان کے جان اور مال تو ہر وقت اللہ کے دین کی سربلندی کے لیے حاضر رہتے تھے۔ حضرت صہیب رومی رضی اللہ تعالیٰ عنہ مکے کے اندر آئے تھے، باہر سے آئے ہوئے تھے، لوہار کا پیشہ کرتے تھے، لوہے کا کام کرتے تھے، بڑا مال و اسباب جمع کر رکھا تھا۔ جب ہجرت کا موقع آیا تو مشرکین مکہ نے روک دیا، کہا کہ تم باہر سے آئے ہوئے ہو، یہاں کے رہنے والے نہیں ہو، اگر یہاں سے جانا چاہتے ہو تو جو کچھ ہے تن جھاڑ کر چلے جاؤ، سب چھوڑ دو۔ نے کہا کہ اچھا اگر میں یہ سب کچھ چھوڑ دوں تو میرا راستہ چھوڑ دو گے، مجھے جانے کی اجازت دو گے؟ لوگوں نے کہا ہاں، پھر ہمیں کیا اعتراض ہے، جدھر مرضی چلے جاؤ۔ حضرت صہیب رومی رضی اللہ تعالیٰ عنہ اپنے تمام مال و اسباب کو جو انہوں نے بڑی محنت کر کے کمایا تھا، اپنے ایمان اور اپنے دین اور اپنے عقیدوں کو بچانے کی خاطر، ہم تو آج اپنے ایمان اور دین اور عقیدے کو بیچ کر ڈالر لیتے ہیں، پیسہ حاصل کرتے ہیں، انہوں نے اس کی خاطر اپنا مال بھی قربان کر دیا۔ یہ ہے ایمان حقیقی، کتنا واضح فرق ہے۔ آج ہمارے لیے اگر کوئی چیز سب سے سستی ہے تو وہ دین و ایمان ہے، اور ان کے لیے اگر کوئی چیز قیمتی تھی، کسی چیز کی قیمت تھی تو وہ دین و ایمان تھا، اس کی خاطر سب کچھ قربان کر سکتے تھے، حتیٰ کہ اپنی جان بھی، لیکن ایمان کا سودا نہیں کر سکتے تھے۔ مال دے دیا کفار مشرکین کو اور تن جھاڑ کر رسول اللہ صلی اللہ علیہ وسلم کے پاس مکہ مدینہ منورہ پہنچتے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم سے اپنی بپتا بیان کرتے ہیں جو کچھ ان کے ساتھ ہوا۔ نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، رب ہل بیع، جو سودا تو نے کیا ہے، جو تجارت تو کر کے آیا ہے، जिस तरीके से तू लुटा के आया है सब अल्लाह के रास्ते में, यह बहुत बड़ी कामयाबी है। ज़ालिकल फौज़ुल अज़ीम, इसका मतलब यह है कि माल को, जान को, वसाइल को, कुव्वतों को, ताकतों को बचा बचा कर रखना कामयाबी नहीं है, इसको अल्लाह के रास्ते में, अल्लाह के दीन की सरबंदी के लिए लगा देना कामयाबी है। आज इस कामयाबी के राज को हम नहीं समझ रहे हैं। अल्लाह से अगर हमने वाकई सौदा कर लिया है तो इस वक्त अल्लाह के दीन के ऊपर और मुसलमानों के ऊपर और पूरी उम्मत के ऊपर और हमारे मुल्क के ऊपर जो मुश्किल वक्त आया, वो इससे मुश्किल वक्त कौन सा आएगा जब हम अल्लाह के रास्ते में कुर्बानियां करेंगे और जहाद के लिए निकलेंगे और माल और अल्लाह की राह में खर्च करेंगे और अपनी सलाहियतों को लगाएंगे। मसलमा कज़्ज़ाब जो नबुव्वत का दावेदार था, एक सहाबी को उसके डाकू ने गिरफ्तार कर लिया और उसके बाद उसके सामने एक आदमी को कत्ल किया, उसके अज़ा काटे ताकि वो डर जाए और इसके बाद मसलमा की नबुव्वत का इकरार कर ले। लेकिन वो तो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ला चुका था, उसका ईमान ईमान हकीकी था। उसके बाद उनके अज़ा काटने शुरू कर दिए, एक उज़्व जिस्म का काटा और उससे कहा कि कहो कि मसलमा अल्लाह का नबी है। उन्होंने कहा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खातमुन नबीयीन है, आप पे नबुव्वत और रिसालत खत्म हो गई, मकालमा कज़्ज़ाब है, दज्जाल है, झूठा है। एक एक उज़्व काट दिया गया लेकिन उस हालत में भी ईमान के ऊपर कायम रहते हैं। ये बात सिर्फ कहने की नहीं है, ये हकीकत है और ऐसे बेशुमार हकायक हमारी तारीख के अंदर मौजूद है मेरे भाई और बुजुर्गों। ये है ईमान हकीकी, सुम्म लम यरताबू, कि इंसान जान और माल का जब सौदा कर ले तो फिर वो हकीकी कामयाबी इसी चीज को समझे कि जान तो दी हुई उसी की थी, हक यह है कि हक अदा नहीं हुआ। सब कुछ दे कर भी इंसान ये समझे कभी भी हक अदा नहीं हुआ, सुम्म लम यरताबू, तरद्दद, तज़ब्ज़ब, यूं नहीं यूं हो जाए, ये ईमान के बिल्कुल मुनाफी है, ईमान हकीकी है। एक और मकाम पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ईमान हकीकी की मिसाल यूं दी है कि मुसलमान मोमिन ईमान वाला वो है कि जैसे एक घोड़ा किसी खूंटे के साथ बंधा हुआ है और उसके गले में एक रस्सी डाली हुई है, यही मिसाल मोमिन की है। अब आपने घोड़ा अगर एक मकाम पे या कोई भी जानवर बंधा हुआ है, वो एक खूंटे के साथ बंधा हुआ है, रस्सी उसके गले में पड़ी हुई है, बिलफर्ज 100 गज अगर लंबी रस्सी हो तो वो जानवर कितने दूर तक जा सकता है, 100 गज के दायरे में जहां चाहे बैठे उठे खाए पिए चले फिरे। उसका ताल्लुक किस चीज के साथ है, अपने मरकज और मैं और उस खूंटे के साथ। ताल्लुक का जरिया क्या है, रस्सी है। इस मिसाल को नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमारे सामने क्यों रखा। मोमिन का मरकज और महवर क्या है, अल्लाह रब्बुल आलमीन की जात। उस जात के साथ ताल्लुक का जरिया है कुरान और सुन्नत, इसको रस्सी कहा गया, वातसिमु बिखब्लिल्लाह, अल्लाह की रस्सी को मजबूती से थाम लो। और यही रस्सी है जो आखिरी हज्जतुल वदा के मौके पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तरक तो फी कुम अमरैन लन तमिल्लु मा तमस्सक तुम बिहिमा किताब अल्लाह व सुन्नत रसूलिह, अल्लाह की किताब और उसके रसूल की सुन्नत, दो चीजें तुम्हारे लिए छोड़कर जा रहा हूं, यह है अल्लाह की किताब, अल्लाह की रस्सी, इसको गले में डाल लो, इसके जरिए से अल्लाह से ताल्लुक कायम होगा। यह रस्सी जहां तक जाने की इजाजत देती है वहां तक जाओगे तो मुसलमान मोमिन, उससे बाहर निकलोगे हुदूदुल्लाह से तो फिर इस्लाम और ईमान का कलादा तुम्हारी गर्दन से निकल जाएगा। इसका मतलब यह है कि मोमिन वो है जिसने इस्लाम का कलादा अपनी गर्दन के अंदर डाला हुआ है, कुरान और सुन्नत को अहकामात के ऊपर मजबूती से अमल पैरा है, वो मोमिन हकीकी है। यही बात है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने यहां इरशाद फरमाई। एक और जगह इरशाद फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, ला युमिनु अहदुकुम हत्ता यकुना हवाहु तबअ लिमा जीतु बिही, तुम में से कोई मोमिन हो नहीं सकता जब तक अपनी ख्वाहिशात को उस दीन और शरीयत के ताबे न कर दे जो मैं लेकर आया हूं। क्या तारीफ हुई ईमान की, कि हमारी ख्वाहिशात उस दीन और शरीयत के ताबे हो जाएं जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम लेकर आए हैं, हमारी कोई मर्जी ना हो, वो मर्जी जो अल्लाह और रसूल की मर्जी हो उस मर्जी को पूरा करना ही हमारा मेयार हो। सैयद मौदूदी रहमतुल्लाह अलैह इसी बात को यूं इरशाद फरमाते हैं कि ईमान बिल्ला का हकीकी मर्तबा यह है कि इंसान का नफ्स वही चाहने लगे जो खुद खुदा चाहता है और उससे दूर भागने लगे जो खुदा को नापसंद है। यानी इंसान की पसंद और नापसंद का मेयार क्या हो, वही जो अल्लाह और अल्लाह के रसूल की पसंद और नापसंद है। और कुरान करीम में एक और जगह अल्लाह ताला इरशाद फरमाते हैं, वमिन अन्नास मन यश्री नफ्सहु इब्तिगा मरदातिल्लाह, लोगों में से कुछ वो भी हैं कि जो अल्लाह की रजा की खातर अपने नफ्सों को बेच डालते हैं। अल्लाह की रजा मतलूब है, अल्लाह की खुशनूदी मतलूब है, अल्लाह की जन्नत के तालब बन जाते हैं और अपनी नफ्सों को अपनी ख्वाहिशात को बेच डालते हैं। हमारा हाल क्या है? अराएत मन इत्तखज़ा इलाहहू हवा, ऐ नबी क्या तूने उस शख्स को देखा जिसने इलाह किसको बनाया हुआ है? ख्वाहिश को बनाया हुआ है। कोई ख्वाहिशात की पूजा कर रहा है, कोई दिरहम और दीनार की पूजा कर रहा है, कोई रियाल और डॉलर की प्रस्तुति कर रहा है, कोई माशरे के रस्म और रवाज को खुदा बनाकर बैठा हुआ है, कोई किसी को बड़ा बना के बैठा हुआ है। हम मुख्तलिफ किस्म के शिर्क हैं जिनके अंदर हम मुबतला हैं। तौहीद का तकाजा, ईमान का तकाजा यह है कि अल्लाह की खातर अपने तमाम मरगूबात नफ्स और अपनी ख्वाहिशात से इंसान दस्तबरदार हो जाए, और जो आदमी अल्लाह की ख्वाहिश पर अपनी ख्वाहिशात को कुर्बान कर दे उसी के लिए अल्लाह ताला ने इरशाद फरमाया कि आखिरत में उसकी हर ख्वाहिश पूरी कर दी जाएगी। जन्नत की तारीफ क्या बताई अल्लाह ताला ने कि जन्नत वो मुकाम है, वलकुम फीहा मा तश्तही अनफुसकुम वलकुम फीहा मा तदाउन, वहां तुम्हारी हर ख्वाहिश पूरी की जाएगी, जो तुम चाहोगे तुम्हारे सामने हाजिर कर दिया जाएगा। इसका मतलब यह है कि यहां हम अल्लाह और रसूल की ख्वाहिशात के मुताबिक अमल करें, वहां अल्लाह हमारी हर ख्वाहिश को पूरा कर देगा। ईमान हकीकी की एक और तारीफ हमारे सामने उस मौके की मुनासबत से आती है, बैत अकबा। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम पे हाथ पे वो लोग बैत कर रहे थे और तारीख एक मोड़ मुड़ रही थी, यही वो लोग थे जिन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मदीना आने की दावत दी थी। आप हिजरत करके इन्हीं लोगों के पास गए थे। उनके इनकलाबी ईमान को देखिए। हजरत अब्बास बिन अबादा रजी अल्लाह तआला अन्हो ने उस मौके पर खड़े होकर अपने रफका, अपने साथियों से ये कहा था कि जानते हो किस बात पर बैत कर रहे हो? इसके नतीजे में तुम्हारी गर्दनें मारी जाएंगी, तुम्हारे लोग कत्ल होंगे, तुम्हारी औरतें बेवाह होंगी, लोंडियों बना ली जाएंगी। हर तरह की कुर्बानियों का जिक्र किया। फिर आप सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि इसके बदले में हमें क्या मिलेगा? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि इसके बदले में तुम्हें जन्नत मिलेगी। उन्होंने कहा हम इस पर राजी और खुश। ईमान हकीकी यह है कि इंसान अल्लाह की रजा और उसकी जन्नत की खातर अपना सब कुछ छत्ता के अपनी मरगूबात नफ्स और अपनी ख्वाहिशात को भी बेच डाले, यह है ईमान हकीकी। और इसी ईमान हकीकी के नतीजे में इस दुनिया की जिंदगी में भी इंसान के अंदर कोई तब्दीली आ सकती है और आखिरत में भी उसे अल्लाह की रजा और उसकी जन्नत मिल सकती है। अल्लाह तबारक व तआला से दुआ है कि वो हमें ईमान और यकीन नसीब करे। ईमान हकीकी अल्लाह तबारक व तआला हमें नसीब करे और उस ईमान हकीकी पर ही हमारा खात्मा फरमाए। व आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन व सल्लल्लाहु अला नबीना मुहम्मद।